کبھی درپیش جو کوئی مسئلہ، پوچھ لے حاضر ہوں ہم ان کی بارگاہ۔
الحمد للہ رب العالمین والصلاۃ والسلام علی سید المرسلین، اما بعد فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، والصلاۃ والسلام علیک یا رسول اللہ وعلی آلک واصحابک یا حبیب اللہ، والصلاۃ والسلام علیک یا نبی اللہ وعلی آلک واصحابک یا نور اللہ۔ مدنی چینل کے ناظرین، پروگرام دار الافتاء اہل سنت میں آپ کو خوش آمدید کہتے ہیں، مرحبا کہتے ہیں۔ اللہ پاک ہم سب کے علم میں برکتیں عطا فرمائے، علم نافع کی دولت عطا فرمائے۔ پروگرام میں آپ ہمارے ساتھ شامل رہیں، انشاءاللہ بہت سا علم دین سیکھنے کو ملے گا۔ آج کے ہمارے مہمان مفتی محمد کفیر رضا عطاری ہیں، ان کو بھی خوش آمدید کہتے ہیں۔ ماشاءاللہ الحمدللہ، ہمارے پاس کچھ ویڈیو موجود ہیں، آئیے بڑھتے ہیں ناظرین کے ان سوالات کی طرف۔
محمد عثمان عطاری شرقپور شریف سے مفتی صاحب کی خدمت میں سوال عرض یہ ہے کہ اگر مسافر نے سفر کے دوران قصر نماز ادا کرنے کی بجائے پوری نماز ادا کر لی تو اس کا کیا حکم ہوگا؟ کیا وہ نماز اسے دوبارہ لٹانی ہوگی یا اس کی نماز ہو جائے گی؟ جواب عنایت فرما دیں، جزاک اللہ خیر۔
جی، بہت سے لوگوں کو یہ صورتحال درپیش ہو جاتی ہے اور عام طور پر اس طرح کی غلطی واقع ہو جاتی ہے، کیا کرنا چاہیے؟
بسم اللہ الرحمن الرحیم۔ شرعی مسافر کے لیے نماز قصر، نماز میں قصر کرنا، یعنی ظہر، عصر اور عشاء کے چار فرضوں میں چار کی بجائے دو پڑھنا، یہ ان کے اوپر لازم ہے۔ اگر وہ چار رکعت پوری پڑھیں گے تو ان کا ایسا کرنا درست نہیں ہے۔ اب اگر کسی شخص نے بھولے سے، اسے مسئلہ پتہ ہے کہ اس نے جو ہے وہ یہ دو رکعت ہی پڑھنی ہے، لیکن غلطی سے اس نے جو ہے وہ چار رکعت پڑھ لی، تو اگر دوسری رکعت پر قعدہ اس نے کیا تو ایسی صورت میں اگر آخر میں سجدہ سہو کر لیتا ہے تو نماز اس کی ہو جائے گی، اور اگر اس نے سجدہ سہو نہیں کیا تو پھر یہ نماز اسے دہرانی ہوگی، اور اگر اس نے دوسری رکعت پر قعدہ ہی نہیں کیا تو ایسی صورت میں اس کے فرض ادا نہیں ہوں گے، کیونکہ مسافر کے حق میں چونکہ ان چار کی جگہ پر دو ہی رکعتیں ہیں تو جو قعدہ اخیرہ ہے، جو نماز کا فرض ہے، رکن ہے، وہ اب چار کے بجائے دو پر کنورٹ ہو گیا ہے، تو اس کے لیے اب یہ قعدہ فرض ہے، اس کا چھوڑنے کی وجہ سے اس کی فرض نماز ہی نہیں ہوگی۔ تو ایسا کرنا، اگر کسی نے ایسا کیا کہ اس نے چار رکعت پڑھی اور دوسری پر قعدہ بھی نہیں کیا، تو فرض ہی اس کے
ہوئی
نہیں ہوئے۔ اچھا، ایک تو یہ ہے کہ مسئلہ معلوم ہونے کی صورت میں یہ غلطی ہوئی تو سجدہ سہو والی صورت، اور سجدہ سہو نہیں ہوا تو نماز واجب الاعادہ ہوگی، دہرانا اس کا، ریپیٹ کرنا واجب ہوگا۔ اور ایک یہ ہے کہ بعض لوگ ہیں کہ ان کو مسئلہ ہی معلوم نہیں ہے کہ جناب چار پڑھنی ہے یا جو ہے وہ دو پڑھنی ہے، اور انہوں نے جو ہے وہ چار جو ہے وہ پڑھ لی، تو اب بہرحال انہوں نے چونکہ جان بوجھ کر ہی چار پڑھی ہیں تو مسئلہ معلوم نہ ہونا عذر نہیں ہے، ان کے اوپر اس نماز کو دہرانا واجب ہی ہوگا، اب وہ سجدہ سہو کافی ان کو نہیں ہوگا۔ تو لہٰذا اس بات کا خیال کرنا ضروری ہے، چاہے آپ اپنے ملک میں سفر پر ہوں، چاہے حج بیت اللہ شریف کے سفر پر ہوں، عمرے کے سفر پر ہوں، اگر آپ شرعی مسافر ہیں تو ظہر، عصر اور عشاء کے چار فرضوں میں آپ کو چار کی جگہ دو پڑھنا یہ لازمی ہے۔ یہ نہیں کہ آپ کہیں جناب زیادہ ثواب حاصل کرنے کے لیے مکہ مکرمہ میں آئے ہیں،
جی پوری
چلیں جناب جو وہ چار پوری پڑھ لیتے ہیں، تو ایسا نہیں ہے، وہاں پر بھی آپ دو رکعت فرض کے پڑھیں گے۔ آپ ویسے آپ نے جو ہے وہ وہاں پر اور عبادت کرنی ہے تو آپ نوافل جو ہے وہ پڑھیں اور دیگر عبادات کریں، لیکن جو آپ شرعی مسافر ہیں تو آپ کو ان تین نمازوں کے فرض جو ہے وہ چار کی جگہ پر دو ہی پڑھنے ہوں گے۔
ٹھیک ہے، آپ نے حرمین طیبین کی بات کی، تو عام طور پہ لوگ ایک مہینہ، 22 دن یا 20 دن اس طرح جاتے ہیں، 15 دن تو تقریباً ہی ہوتا ہے، اور ان کے وہ یہ کہتے ہیں کہ ہم تو گھر سے نکلے 15 دن کے لیے۔ اب وہ 15 دن کو یوں نہیں دیکھتے کہ 15 دن ایک جگہ ہمارا قیام ہے، ایک جگہ رکنا ہے، یا ہم مکہ مکرمہ میں کتنا اور مدینہ منورہ میں کتنا، کچھ ایام 20 کے دنوں میں، इसका एतबार नहीं होगा कि घर से निकले कितने दिनों के लिए, या इसका एतबार है कि उस शहर में पहुँच कर आपकी नीयत क्या है?
जी असल ये कि एक शख्स मुसाफिर हो गया तो वो मुकीम कब होगा? तो जब किसी एक मकाम पर वो 15 दिन या उससे ज़्यादा रहने की नीयत कर लेगा तो वो मुकीम हो जाएगा।
ठीक,
किसी मुल्क में नहीं, किसी शहर के अंदर। तो अब यहाँ से आप गए हैं तो आपका मक्का मुकर्रमा के अंदर जो है वो 8 दिन का मिसाल के तौर पर स्टे है, फिर उसके बाद आप मदीना शरीफ जो है वो चले जाते हैं, वहाँ पर आपका 8 दिन स्टे है, फिर दोबारा आप जो है वो मक्के शरीफ आ जाते हैं, फिर आपका मिसाल के तौर पे जो है वो 5 दिन स्टे है। तो यूँ जो है वो अलग अलग शहरों में है, या एक ही शहर में अगर 15 दिन है तो वो इस तरह है कि वो दरमियान में आपका सफ़र हो गया है मदीना शरीफ का, फिर दोबारा वापस आके 5 दिन है। तो अभी जब आज में 5 दिन हैं, ये पहले वाले 8 दिन के साथ प्लस नहीं होंगे, बल्कि ये जो है वो उसके अलग अलग ही जो है वो रहेंगे। तो बहरहाल ऐसी सूरत के अंदर अपने शहर से, अपने वतन से बाहर निकलने के डेज शुमार नहीं किए जाएंगे। जिस जगह पर जाकर आप ठहर रहे हैं वहाँ पर एक ही जगह पर एक ही वक्त में जो आपके ठहरने के अय्याम हैं उनको देखा जाएगा कि अगर वो 15 दिन या उससे ज़्यादा रहने के हैं तो फिर आप वहाँ पर मुकीम हो जाएंगे, पूरी नमाज अदा करेंगे। अमूमन हज बैतुल्ला शरीफ के सफ़र में भी ऐसा नहीं होता, बाज़ जगह हो भी जाता है कि वहाँ पर जो है 15 दिन का स्टे मिल जाता है जबकि 40 दिन का आपका जो है वो पैकेज होता है। उम्रे में तो अमूमन ही ऐसा होता है कि वहाँ पर जो है वो 15 दिन का एक साथ स्टे अमूमन नहीं होता, वो जो है वो 15 दिन का पैकेज है तो 8-8 दिन या 7-7 दिन होता है, 20 दिन का हो तो उसके अंदर भी जो है वो दरमियान में मदीना शरीफ का सफ़र होता है। तो ऐसी सूरत में आप शरई मुसाफिर ही रहेंगे।
ठीक है, रमज़ान मुबारक में या हज के मौके पर जो जाते हैं तो उनमें ऐसी सूरतें ज़रूर हो सकती हैं कि उनको 15 दिन एक दिन कहीं स्टे मिल जाए, क्योंकि हज के मौके पर भी ज़ाहिर 40 दिन हैं, 30 दिन हैं, तो उसमें बीच में अगर मदीना मुनव्वरा उनकी जो हाज़िरी होती है तो वहाँ पर 8 दिन, ज़्यादा से ज़्यादा 8 दिन, इससे ज़्यादा स्टे होता ही नहीं, और तो दोबारा उनको फिर मक्का मुकर्रमा हज के दिनों में। उमरा शरीफ के अंदर और बिलखसूस रमज़ान शरीफ की हम बात करें तो रमज़ान शरीफ में एक तादाद है कि जो 15 दिन से ज़ायद मदीना मुनव्वरा में वो
क़याम पज़ीर होती है,
क़याम करते हैं और सहर इफ्तार की रौनकें और सहर इफ्तार में गोया के वहाँ बारगह रिसालत में हाज़िरी भी उनकी होती रहती है। तो यूँ पूरा पूरा महीना भी बाद लोग सिर्फ मदीना शरीफ में रहते हैं और 20 दिन 15 दिन ये एक नॉर्मल रूटीन है कि जो एक महीने के लिए रमज़ान शरीफ में जाते हैं, तो उस वक्त आप इन चीज़ों का ख्याल रखें। नाज़रीन इकराम, सिर्फ ये कोई इस सफ़र के लिए नहीं है कि आप हज के लिए गए, उम्रे के लिए गए तो आपको नमाज़ों का, बल्कि आपके अपने ही जो सफ़र हैं, चाहे कारोबार के तौर पर सफ़र आप कर रहे हैं, कहीं आपको आना जाना दूसरे शहरों में होता है और उसके बीच में ये 92 किलोमीटर ये मुसाफत आप तय करके चाह रहे होते हैं, तो इन अहकाम का बिल्कुल ख्याल रखना है। अच्छा जी कफील साहब, यहाँ उनकी बात करें, हमारे नाज़रीन में हमारी कई बहनें भी इस वक्त प्रोग्राम देख रही होती हैं, तो ज़ाहिर शादीशुदा हैं जो अपने घरों में हैं, तो अब इनके लिए भी क्या इस तरह के मसाइल भी रहते हैं जब ये वापसी मेके आएँ, मिलने के लिए आएँ, ईद के मौके पर आएँ, दीगर मौके पर आएँ, इनको क्या करना होगा?
जी हाँ बिल्कुल, ख़वातीन के लिए भी जो है वो सफ़र के जो अहकाम हैं, वो चाहे महरम या शौहर के साथ सफ़र करना है या जो है वो नमाज़ों से मुतालिक है, वो अहकाम यूँ ये निजी सफ़र के अंदर भी अपनी जगह पर बरकरार हैं। तो चूँकि औरत जब जो है वो शादी होकर चली जाती है तो जो मेका होता है वो उसका वतन असली नहीं रहता, बल्कि अब वो ससुराल या जहाँ शौहर के साथ जो है वो क़याम पज़ीर होती है वो उसका गोया के वतन असली बन जाता है। तो अब औरत जब मेके आएगी तो अब मेके में जब उसका 15 दिन या उससे ज़्यादा ठहरने का इरादा है तो ऐसी सूरत के अंदर वो जो है वो मुकीम होगी, वरना वो मुसाफिर होगी। अब इसमें भी यही सूरत है, मिसाल के तौर पे बैरून मुल्क में इस्लामी बहनें क़याम पज़ीर हैं, अब वो जो है वो मेके या ससुराल जो भी है वो अब पाकिस्तान जो है वो आई हैं और यहाँ पर उनका 15 या 20 दिन रहने का इरादा है, लेकिन वो इस तरह इरादा है उनका कि भाई 7 दिन ससुराल में रहना है और 7 दिन जो है वो मेके में रहना है और वो दोनों जो है वो अलग अलग जो है वो शहरों के अंदर हैं। तो अब अगर चाहे यूँ पाकिस्तान में तो क़याम उनका 15 दिन या उससे ज़्यादा का है, लेकिन किसी एक जगह पर उनका क़याम जो है वो 15 दिन से कम ही है, तो लिहाजा ऐसी सूरत के अंदर फिर वो दोनों जगह पर ही जो है वो नमाज कसर अदा करेंगी, जबकि वो दोनों ही उनके वतन असली ना हों कि उन्होंने जो है वो अपने शौहर के साथ वतन असली अब बैरून मुल्क में जिस मुल्क में रिहाइश पजीर हैं उसे बना लिया हो। तो यूं इन बातों का ख्याल, या मेके ही सिर्फ आई है औरत लेकिन वहाँ भी उसका इरादा है कि भाई मिसाल के तौर पे मैं वालदा के घर पे इतने दिन रहूँगी, फिर करीब में दूसरा शहर है वहाँ बहन के घर पे 3 दिन रहूँगी, फिर भाई के पास जाके 3 दिन रहूँगी, तो अब भी जब उसका वो सफ़र डिवाइड हो जाता है किसी एक जगह पर वो जो है वो 15 दिन या उससे ज़्यादा नहीं रहती, तो फिर वो शरई मुसाफिर ही रहेगी। हाँ, एक ही शहर में बहन भाई हैं और उनमें इरादा है कि भाई 2 दिन बहन क्या रहूँगी 2 दिन भाई क्या रहूँगा, तो वो बहरहाल जो है वो एक ही शहर में जब है तो वो एक ही जो है वो क़याम मार होगा।
ठीक है, इसमें ये दिनों की तयन शुरू से करनी होगी, यानी बाज़ का तो पता ही नहीं है ना कि आप किस कहाँ कितने दिन रहना है। ओवरऑल अयाम हैं जो छुट्टियां हैं वो 1 महीना है, बिल्कुल 1 महीना गुजारने के लिए अब आएँ तो अब आते ही घर आ गए, ठीक है भैया अभी सुकून करते हैं, बैरून मुल्क से आएँ कुछ तो 8 दिन यहाँ गुजार दिए, अभी नीयत नहीं है कि 5 दिन गुजारने 8 दिन गुजारने 10 दिन, तो 8 दिन पहले ये गुजर गए, फिर उसके बाद आगे कहीं का सफ़र, कहीं 2 दिन रुके, कहीं 1 दिन रुके, कहीं 3 दिन रुके, तो ये भी कोई तयन करनी पड़ेगी कहाँ।
असल ये कि तयन दिनों के अतबार से यूँ तो नहीं भाई, ये है कि भाई 15 दिन यहाँ ठहरने का इसी जगह पर इरादा है अपने शहर में या आगे कहीं जाना है।
सही है,
अगर ये इनकी नीयत है कि भाई 15 दिन तो अभी हम अपने शहर के अंदर ही रहेंगे फिर उसके बाद कहीं जाएंगे, तो इसका मतलब ये कि यहाँ ये मुकीम हो गए, अब ये यहाँ पर नमाज मुकम्मल अदा करेंगे। और अगर ये पता है कि भाई जो है वो 15 दिन यहाँ नहीं रहेंगे 10 दिन रहेंगे, तो इसका मतलब है मुसाफिर हैं। अच्छा, 10 दिन के बाद मज़ीद इरादा बन गया कि चलें 5 दिन और रह लेते हैं, तो अब अगरचे 15 दिन टोटल क़याम हो गया लू, लेकिन चूँकि इब्तिदा से ही 15 दिन क़याम का इरादा नहीं था, तो लिहाजा ये अब 10 दिन के बाद भी या 15 दिन के बाद भी ये मुसाफिर ही जो है वो रहेंगे, ये मुकीम करार नहीं पाएंगे।
ठीक है, हमने मुख्तलिफ़ जहतों से इस मसले को थोड़ा वजाहत से बयान करने की कोशिश की है ताकि कई लोगों की ये रहनुमाई हो जाए, लेकिन हर एक की सूरत हाल फिर भी कुछ ना कुछ मुख्तलिफ ही होती है। तो दारुलता अहले सुन्नत से आप रब्ता कीजिए, दारुलता अहले सुन्नत के फ़ोन नंबर दिन के अंदर 10 बजे से लेकर 4 बजे तक ये ऑन होते हैं। मज़ीद बढ़ते हैं आपके सवाल की तरफ।
मैं जी, इमाम मस्जिद की दाढ़ी कितनी होनी चाहिए?
इमाम मस्जिद की दाढ़ी,
लेकिन दाढ़ी एक मुट्ठी रखना जो है वो हर मुसलमान मर्द पर जो है वो वाजिब है, लिहाजा एक मुट्ठी अगर निकली ही नहीं तो जितनी है उसी के साथ जो है वो नमाज़ अदा कर सकता है, पढ़ा सकता है, जबकि दीगर शराइतें इमामत पाई जाएं। लेकिन अगर खुदा ना खास्ता कोई कटवाता है अपनी दाढ़ी, तरशवाता है और वो एक मुट्ठी से कम कर देता है, तो अब ऐसा इमाम फासिक मौलिन है, उसके पीछे नमाज़ पढ़ना जायज़ नहीं।
कुछ SMS भी हैं, उनको भी शामिल करते हैं और कहते हैं कि अगर किसी के घर मेहमान जाएं तो कौन सी नमाज़ पढ़नी है, इनको अगले वाले घरों का एतबार है या अपना एतबार करना होगा?
किसी के घर मेहमान जाएंगे तो वही बात है कि अगर आप सफ़र करके गए हैं, शरई सफ़र करके आप किसी के घर पर मेहमान बनकर गए हैं, तो अब वहाँ पर आपका 15 दिन या उससे जो है वो कम रहने का इरादा है, 15 दिन से कम रहने का इरादा है, तो आप शरई मुसाफिर हैं, कसर करेंगे, और अगर 15 दिन या उससे ज़्यादा रहने का इरादा है तो फिर जो है वो आप मुकम्मल नमाज अदा करेंगे। अब मेहमान शरई सफ़र करके जाएंगे तो शहर में ही जा रहे हैं, 92 किलोमीटर्स के अंदर अंदर जो है वो किसी जगह पर सफ़र करके आप जो है वो जा रहे हैं, तो ऐसी सूरत के अंदर आप पूरी नमाज ही अदा करेंगे। शरई मुसाफिर जब बनेंगे फिर किसी के आप चाहे मेहमान बन के जाएँ या बग़ैर मेहमान बने जाएँ, हुकुम एक ही होगा।
जी मजीद सर,
मैं नौकरी पेशे हूँ और मैं हर महीने में अपना जो है ना पैसा कटिंग करवा रहा हूँ, 2,000 रुपए 3,000 रुपए, तो वो मुझे साथ उसके सालाना प्रॉफिट भी लग रहा है, ठीक है, तो क्या वो सूद में आता है या नहीं आता?
जी
कई जगह पर प्रोविडेंट फंड या इस तरह के दीगर फंड्स के नाम के ऊपर जो है वो सैलरी में से जो है वो डिडक्शन होती है, कटौती होती है, तो इसमें जो इजाफी रकम मिलती है वो 2 तरह की अमूमन होती हैं जो हमारे इल्म में। एक तो ये है कि कंपनी जो है वो उतना ही पैसा अपना भी मिलाती है, मिसाल के तौर पे मुलाजिम की तनख्वाह से 100 रुपये कटा तो 100 रुपये कंपनी अपनी तरफ से भी उसमें डालती है,
ठीक,
फिर ये 200 रुपये उठाकर कंपनी जो है वो किसी बैंक में रख देती है, इसके ऊपर जो है वो प्रॉफिट मिलता है जो कि सूद होता है, और ये जब मुलाजमत ख़त्म करता है फिर उस वक्त जो है वो दोनों रकम, मुलाजिम की अपनी, कंपनी की जो है वो कंट्रीब्यूट वाली रकम, और जो है वो प्लस जो है वो सूद, ये 3 चीज़ें जो है वो मिलती हैं, तो تو جو سود ہے وہ بہرحال جو ہے وہ حلال نہیں ہے، وہ حرام ہے. اب کئی کمپنیز نے یہ آپشن بھی دے دیا کہ بھئی اگر آپ سود نہیں لینا چاہتے تو آپ پہلے ہی بتا دیں، ہم آپ کا وہ جو ہے وہ بینک میں نہیں رکھوائیں گے، آپ کا پیسہ بس وہ تو نہیں پڑا رہے گا. تو لہٰذا لازم ہے کہ جہاں پر یہ آپشن موجود ہو وہاں پر ہم اسی چیز کو اختیار کریں کہ بھئی ہمیں سود نہیں چاہیے، آپ صرف ہماری جمع شدہ رقم اور کمپنی کی جمع شدہ رقم ہی ہمیں جو ہے وہ واپس دے دیجیے گا جب ملازمت ختم ہو. تو ایسا جو ہے وہ کیا جائے. کہیں ایسا آپشن نہیں ہے تو پھر اس صورت کے اندر شروع سے ہی یہ نیت ہو کہ جو بھی حرام پیسہ مجھے ملے گا وہ میں خود استعمال نہیں کروں گا، بلکہ میں وہ جو ہے وہ اگر گورنمنٹ کا ملازم ہے تو یہ نیت کر سکتا ہے کہ میں بیت المال کے مستحقین کو جو ہے وہ دوں گا. پرائیویٹ ملازم ہے تو شروع سے یہ نیت ہو کہ میں شرعی فقیر کو جو مستحق زکوٰۃ ہے اس کو ثواب کی نیت کے بغیر یہ رقم صدقہ کر دوں گا. اور چاہیے یہ کہ یہ بات ہم اپنے پیچھے اپنے ورثہ کو بھی بتا دیں، کیونکہ بسا اوقات یہ پیسہ ہمارے انتقال کے بعد ملتا ہے.
جی ہاں بالکل.
تو لہٰذا ہم اپنی اولاد کو بھی بتا دیں کہ بیٹا جب بھی پیسہ ملے تو اس میں اتنا تو دیکھو تمہارے لیے ہوگا، لیکن اس کے اوپر جو بھی سود کا پیسہ ملے وہ سارا جو ہے وہ تم صدقہ کر دینا ثواب کی نیت کے بغیر کسی مستحق کے زکات کو.
ٹھیک ہے، یہ تو اس صورت میں ہی آپ نے کہ جب آپشن ہی نہیں ہے دوسرا.
جی،
یعنی ایسا ہو ہی نہیں سکتا کہ وہ اس کو انٹرسٹ فری کر لے، اس کو مائنس کر دے، اور جہاں پہ یہ آپشن ہے تو پھر وہی اختیار
ہوگا. اسی طرح بعض جگہ پر آپشن بھی ہوتا ہے لیکن دو آپشن ہوتے ہیں کہ وہاں پر انٹرسٹ لگے گا تو، لیکن ایک ہی منیمم مقدار کہ آپ 100 روپے کٹوائیں، یہ تو کٹوانا ضروری ہے آپ پر، لیکن انہوں نے آپشن بھی دیا ہوا ہے کہ آپ چاہیں تو 500 روپے بھی مہینہ کٹوا لیں.
اچھا،
اب وہاں 500 روپے مہینہ زیادہ کٹوانے کا مطلب یہ کہ سود بھی اسی حساب سے زیادہ لگے گا.
صحیح.
تو وہاں پھر آپ اس آپشن کی طرف نہیں جا سکتے جو انٹرسٹ والا معاملہ ہے، پھر وہاں مجبوراً صرف آپ 100 روپے تک ہی رہیں گے. وہاں آپ کو زیادہ پیسے کہ بولیں چلو یار میری سیونگ زیادہ ہو جائے گی، تو سیونگ تو زیادہ ہوگی لیکن وہاں سود بھی جو ہے وہ زیادہ ہوتا رہے گا، تو وہاں پر اس کی اجازت نہیں ہوگی، وہاں پھر منیمم 100 روپے کی طرف ہی آپ کو رہنا ہوگا.
ٹھیک ہے، یہ ہم مخصوص فنڈ کی بات کر رہے ہیں کہ جس کے اندر یہ سود باقاعدہ ہوتا ہے شامل، اور وہ ملازمین کو جو بعد میں ملتا ہے یا دوران ڈیوٹی بھی جس کو کوئی حاجت ہوتی ہے تو وہ اپنی اپلیکیشن دیتے ہیں اور وہ یہ پیسہ نکلوا لیتے ہیں. لیکن کئی اور فنڈ ہیں کہ جو انتقال کے بعد کسی کو ریٹائرمنٹ مل رہا ہے، کوئی دیگر ہیں، ان میں بھی کیا اس طرح کے کوئی معاملات ہیں؟
دیکھیں، بعض کمپنیز وہ ہوتی ہیں جو اپنے ملازمین کو اپنے پروفٹ میں سے جو ہے وہ مارجن دینے کی جو ہے وہ پابند ہوتی ہیں گورنمنٹ کے مطابق، کہ ان کو جتنا نفع ہوا اس میں سے وہ ایک مخصوص فیصد جو ہے ملازمین کو، وہاں بھی وہ یہ کرتے ہیں کہ وہ اس رقم کو اٹھا کر پھر جو ہے وہ سود میں لگا دیتے ہیں، اور پھر جب وہ تقسیم کرتے ہیں سال بعد 5 سال کے بعد تو وہ اس میں وہ سود بھی تقسیم کر رہے ہوتے ہیں، تو وہاں بھی وہ سود لینا جائز نہیں ہے. باقی اس کے علاوہ فنڈس کی مختلف قسمیں ہوتی ہیں، کئی فنڈ کے علاوہ بھی کچھ رقومات ملتی ہیں، جیسے گریجویٹی ملتی ہے، پنشن ملتی ہے، تو گریجویٹی یا پنشن ہے تو وہ جائز ہے، اس میں حرج نہیں ہے. جب آپ کی ملازمت جو ہے وہ جائز ہے تو اس کے بدلے میں یہ چونکہ اس کی حیثیت انعام کی ہوتی ہے تو گریجویٹی یا جو ہے وہ پنشن جو ہے وہ لینا جائز ہے.
کچھ مزید ایس ایم ایس کی جو سوالات ہیں وہ شامل کرتے ہیں. سوال ہے، مفتی صاحب، 3 دن کے مدنی قافلے پر جب ہم جاتے ہیں تو اس سفر کے دوران نماز ہمیں قصر کرنی ہوگی، وہ بھی تو آپ مسافر ہی ہیں، 3 دن کے لیے جائیں یا آپ اس زائد کے لیے؟ شرعی طور پر تو آپ جب اتنے 92 کلومیٹر ہوگا تو وہ آپ شرعی مسافر ہوں گے. آپ مدنی قافلے پر سفر کہاں کر رہے ہیں پہلے اس کا تعین وہ کر لیں، یا پہلے اس کو دیکھ لیا کریں. یہ عموماً مدنی قافلے میں ظاہر ایک تعداد سفر کرتی ہے، ابھی محرم الحرام شریف میں ہزاروں افراد ایسے ہیں اسلامی بھائی الحمدللہ جنہوں نے مدنی قافلوں میں سفر کیے ہیں، تو اس اعتبار سے وہ اپنے ان شرعی مسائل کو بھی، اور عموماً ہمارے جو مدنی قافلے کے شیڈول بنتے ہیں، ذمہ داران ہوتے ہیں، اس میں جو نگران ہوتے ہیں، وہ اس چیز کے حوالے سے آگاہی دیتے ہیں، تربیت بھی کرتے ہیں. اور مدنی قافلوں میں تو باقاعدہ یہ قصر نماز کے حوالے سے بھی، جو امیر علیہ سنت دامت برکات منالیہ کی نماز کے احکام کتاب ہے، رسالے، تو اس میں یہ رسالہ پڑھ کر یا اس طرح کی چیزیں بھی وہ سکھائی جاتی ہیں، سمجھائی جاتی ہیں. لیکن سوال وہی اپنی جگہ پر ہے کہ آپ مدنی قافلے میں جو جا رہے ہیں وہ 92 کلومیٹر مسافت پر جا رہے ہیں یا اس سے کم میں آپ جا رہے ہیں، تو اس اعتبار سے اس کا حکم ہوگا. اچھا، اس میں بعض اوقات یہ ہوتا ہے کہ 30 دن کے مدنی قافلے میں جا رہے ہیں، اب 30 دن ہیں تو یہ تو اپنی نیت سے 30 دن نکل گئے ہیں، लेकिन इनको भी क्या अलग अलग कोई देखना पड़ेगा
जी।
है 92 किलोमीटर या उससे ज्यादा, लेकिन इनका इरादा 30 दिन है
जी। ये वही कि एक जगह पर चूंकि 30 दिन कयाम नहीं होता एक शहर के अंदर, बल्कि ये होता है कि एक शहर के अंदर मिसाल के तौर पर इन्होंने तीन तीन दिन के दो काफले जो है वो किए, फिर अब आगे दूसरे शहर में जो है वो चले गए, फिर उससे आगे दूसरे शहर के अंदर चले गए। तो लिहाजा जब शहर जो है वो इनके जुदा जुदा हैं तो बहरहाल वहाँ पर ये मुसाफिर ही करार पाएंगे। मगर चूँकि काफ़िलों में एक मसला ये भी है कि काफ़िलों के अंदर नमाज जो है वो मस्जिद के अंदर ही जो है वो मस्जिद में काफ़िला होता है और मस्जिद में बाजमात ही नमाज जो है वो अदा करते हैं। तो जब आप मुकीम इमाम के पीछे नमाज अदा करेंगे बाजमात तो फिर कसर अदा नहीं करेंगे बल्कि फिर उस इमाम के पीछे आप पूरी ही नमाज अदा करेंगे। हाँ, खुद काफ़िले वाले में से ही कोई इमाम है यानी मुसाफिर ही इमाम है तो ठीक है, फिर वो जो है वो दो पढ़ाएगा और पीछे जो मुसाफिर हैं वो भी जो है वो दो अदा करेंगे। लेकिन अमूमन हमारे यहाँ ऐसे ही होता है कि जो नॉर्मल काफ़िले जो है वो जाते हैं, जैसे मुहर्रम अल-हराम के काफ़िले गए तब उसके अंदर वहाँ पर जो उस मस्जिद के ही जो है वो इमाम साहब होते हैं उन्हीं की इक्तदा में सब नमाज अदा कर रहे होते हैं, वो मुकीम होते हैं, तो ऐसी सूरत में फिर आप पूरी नमाज ही अदा करेंगे।
इनको बाज़ात मोहब्बत में लोग आगे कर लेते हैं
जी,
क्या आप नमाज़ पढ़ाएँ, अच्छा बीच में जैसे आप ये तो हैं मस्जिद में हैं, दरस व बयान भी जारी है, किसी वक्त अगर इमाम साहब नहीं है तो ये ऐसे भी वाक़यात पेश हो जाते हैं। अब इनको कहा गया भाई आप पढ़ा दें, तो अब ये शरी मुसाफिर हैं और इनको क्या करना होगा? ये
शरी मुसाफिर जो है वो अगर इमामत कराएगा और पीछे उसके मुकीम है तो असल ये है कि ये तो दो के ऊपर ही सलाम फेरेगा, ये नमाज से पहले भी ऐलान कर दे कि भाई मैं मुसाफिर हूँ और आप जो मुकीम है वो पूरी जो है वो अदा करेंगे, और सलाम फेरने के बाद भी ये जो है वो ऐलान जो है वो कर दे, लेकिन इसको दो पर ही सलाम फेरना होगा। इसलिए और चूंकि आम आवाम जो है वो अमूमन इस तरह के मसाइल के अंदर जो है वो ना वाकिफ नहीं होती तो वो परेशान जो है वो हो जाएंगे, तो इसलिए बेहतर यही है कि ऐसे वक्त के अंदर जो है वो आप किसी ऐसे शख्स को ही आगे करें जो शरायत इमामत का अहल हो और वो मुकीम हो ताकि सभी जो है वो नॉर्मल तरीके से नमाज अदा कर सकें। हाँ, कोई ऐसी सूरत पेश आ गई कि अब कोई दूसरा अहल ही नहीं है तो फिर आप पूरा मसला बता समझा के कि भाई हम दो पर सलाम फेर लेंगे, जो अफराद मुकीम हैं वो खड़े होकर जो है वो अपनी बकिया दो रकात अदा करेंगे और फिर सलाम फेर कर नमाज मुकम्मल करेंगे।
मजीद सवाल,
मेरा नाम मोहम्मद असान है, मेरा मुफ्ती साहब से सवाल यह है कि डराने या धमकाने के लिए अगर अपनी बीवी को तलाक के अल्फाज बोले जाएं तो क्या इस सूरत में तलाक हो जाएगी?
डराने धमकाने के लिए और कोई अल्फाज तो बचे ही नहीं है, सिर्फ यही बोलने थे कि ये बहरहाल क्या कहेंगे आप?
देखिए तलाक का लफ्ज़ जो है वो ऐसा है कि उलमा ने फरमाया कि निकाह जो है वो शीशे की मानिंद है और तलाक पत्थर है, तो पत्थर को शीशे के ऊपर आप खुद मारें, गुस्से में मारें, जज्बात में मारें, आपके हाथ से छूट कर गिर जाए, जब शीशे पर गिरेगा तो शीशा टूट जाएगा, यही मामला जो है वो तलाक का है। तो तलाक के कई दफ़ा ऐसा होता है कि वाज़े सरी अल्फाज जो है वो लोग कह देते हैं और कहते हैं हमारी नीयत ये थी कि जो है ना वो हम डरा रहे हैं धमका रहे हैं, तो डराना धमकाना जो है वो यूँ तो डराया जाता है, थप्पड़ मार के नहीं डराया जाता। तो आपने तो तलाक दे दी, कोई खुदा ऐसा कहता है तलाक दे दूंगा, ये तो कह सकते हैं कि भाई ये जो है वो एक डराने के लिए कहा कि भाई इन फ्यूचर मुस्तकबिल के अंदर मैं ये काम करूंगा, लेकिन कई दफ़ा लोग ऐसा नहीं कहते बल्कि तलाक देता हूँ या सिर्फ तलाक तलाक जो है वो कह देते हैं या तलाक दे दी कह देते हैं, और उसमें इनका ये दावा होता है कि नहीं जनाब जो है वो हमने डराने के लिए कहा था या धमकाने के लिए कहा था, तो इनकी इस नीयत का कोई एतबार नहीं है। सरी अल्फाज जब जो है वो बीवी के लिए कहे जाएंगे तो उनसे वाज़ह तौर पर तलाक वाके हो जाएगी।
अल्फाज क्या इसी पर इदारों मदार रहे,
मजीद
ऐसा नहीं है कि अल्फाज वो बोल दिए सारे हैं और ये अभी तक डरा ही रहे हैं
जी।
कई लोग जैसे हमारे सामने आपको भी पता ही है दारुलता में लेके आते हैं, ये सब कुछ है, ये पेपर है, ये है, वो बस हमने डराने के लिए भेजा, अभी पेपर ही भेजे हमने, जबान से नहीं बोला। अरे भाई सारा काम आप करके आ गए हो, साइन भी कर दिए, बीवी को भेज भी दिया, सब कुछ कर दिया, अब आप बोले अभी तक हम ये सिर्फ डरा रहे थे 3 महीने से, तो ये इस तरह की कार्रवाइयाँ जो करके आते हैं। अच्छा कुछ वकील भी इनको मशवरा दे देते
जी, जी ऐसे ही
आप पहला नोटिस दे दो भाई,
कई वकील इस तरह के जो है वो दे देते हैं, हालांकि उनको असल में नॉलेज नहीं होती दीन के मसाइल की, तो वो तो अपने कानूनी एतबार से बस औकात जो है वो चल रहे होते हैं। तो ऐसे में वही बात है कि भाई जिस चीज़ जो मामला है आप उसके जो है वो अहल और उसके एक्सपर्ट की तरफ आएंगे, तो चूंकि दीनी मामलात हैं निकाह तलाक के तो आपको उलमा की तरफ, मुफ्तियाने कराम की तरफ जो है वो आना चाहिए, پھر کئی دفعہ ہوتا ہے طلاق کے پیپر بنوا لیتے ہیں، وہ اس گمان میں ہوتے ہیں ہم نے سائن نہیں کیے، حالانکہ بنوائے خود جا کر ہوتے ہیں، تو طلاق کے پیپر آپ نے خود جا کر بنوا لیے سائن نہیں کیے تو بھی طلاق واقع ہو جائے گی، کہ آپ نے ہی بنوائے ہیں، آپ کے کہنے پر ہی اس نے بنائے ہیں، تو جب وہ پورا پیپر بن گیا تو ایسی صورت کے اندر طلاق واقع ہو جائے گی. یا بس اوقات وہی جیسے آپ نے کہا کہ انہوں نے بنا کے گھر میں رکھے ہوئے ہوتے ہیں، بھیجے نہیں ہوتے.
جی ہاں،
کہ بھائی بھیجیں گے تو ہوگی، حالانکہ بھائی جب آپ نے بنوا لیے تو اسی وقت جو ہے وہ طلاق جو ہے واقع ہو گئی. کئی دفعہ ایسا ہوتا ہے کہ لوگوں کی غلط فہمی ہوتی ہے اور اس کی وجہ سے گناہوں میں زندگی گزر رہی ہوتی ہے. کہ ابھی طلاق کا کوئی مسئلہ آیا تو ابھی تو جھگڑا چل رہا ہے کہ بھائی شوہر کہتا ہے میں نے اتنے نہیں بولے اور بیوی کہتی ہے میں نے اتنی بار سنا ہے. اسی دوران پتہ چلتا ہے کہ بھائی وہ پہلے ایک اور پیپر بھی تو بنا ہوا گھر میں رکھا ہوا ہے. وہ تو ہم سے گفتگو کے دوران جو ہے وہ بات نکلتی ہے. تو بھائی وہ پیپر لے کر آئے تو بھائی وہ پیپر تو 5 سال پہلے بنوایا تھا، وہ بھیجا تھوڑی تھا. تو وہ پیپر جب نکال کے دیکھا جاتا ہے تو 5 سال پہلے ہی ان کی تینوں طلاقیں واقع ہو چکی ہوتی ہیں، اور اس وقت سے لے کے آج تک وہ جو ہے وہ اپنی گناہوں بھری زندگی بسر کر رہے ہوتے ہیں. تو لہٰذا طلاق کے معاملات کے اندر وکلاء کے پاس جانے کے بجائے آپ اہل سنت کے مفتیان اکرام کے پاس آئیں، ان سے رہنمائی لیں کہ شرعی اعتبار سے اگر ہم طلاق دینا چاہیں تو کیا طریقہ ہے. اگر ہم طلاق دینا نہیں چاہ رہے صرف ڈرانا چاہ رہے ہیں تو ہمیں پیپر میں کن باتوں کا خیال رکھنا چاہیے یا کیا احتیاط جو ہے وہ کرنی چاہیے، اور پھر اس کے مطابق جو ہے وہ آپ عمل کریں گے تو انشاءاللہ امید ہے کہ آپ کا گھر جو ہے وہ بسا رہے گا. یا اگر خدا نخواستہ طلاق ہوگی بھی تو شریعت مطہرہ کے مطابق والی صورتوں میں ہوگی جس کے اندر واپسی کی گنجائش موجود ہوگی.
ٹھیک ہے، ان چیزوں کا واقعی ہی، اور یہ جب بھی کوئی ایسا معاملہ ہو تو پھر پچھلا بھی یہ سب ریکارڈ میں آئے گا، یعنی جتنی باری بھی بولا جو بھی. میں آپ کو اس مہینے کا ایک بالکل جو درپیش صورت ہوئی، اسی مہینے میں ایک واقعہ ہوا، دارالتا میں کچھ فیملی آئی، کچھ افراد آئے، تو ایک طلاق کا کیس پورا تھا، سب کے بیانات لے لیے. اچھا جب یہ بیان لیے وہ کچھ کلمات ہی اس طرح کے تھے کہ بہرحال بیان لے لیا، سب کچھ کر لیا، تو اس کے مطابق ایک طلاق کا فیصلہ بنتا ہے، مطلب کہ ایک طلاق ہو جائے گی. اب وہ جو کلمات تھے یا جس طرح بھی نا، تو وہ اپنے ظاہر دارالتا تو ایک پورا سسٹم ہے، اور ہمارے یہاں سافٹ ویئر میں سوالات باقاعدہ سبمٹ ہوتے ہیں، پھر رابطے آپس میں بھی اتنے ہیں کہ پتہ چل جاتا ہے کوئی کہاں کیا ہے. اب وہی کسی نے دارالتا کہ یعنی کہ اس طرح کی صورتحال کا مسئلہ آیا ہے، تو اب وہ دوسرے دارالتا سے، اپنے ہی دارالتا علیہ سنت سے، انہوں نے کہا یار یہ ہمارے پاس کیس بھی آیا تھا لیکن اس میں تو یہ سوال یہ اس طرح ہے، یعنی وہ کچھ سابقہ طلاقیں بھی اس میں تھیں جو کہ اس سوال میں نہیں ہیں. اب جب ہم نے اس سے رابطہ کیا کہ بھئی یہ تو، اب وہ کہہ رہے کہ وہ امی ابا نے کہہ دیا تھا کہ پرانی باتیں بھی چھوڑ دو، یہاں آپ گئے ہو صرف جو اس مہینے پیش آئی نا وہی بتاؤ، ہم نے پہلے کا جو ہے وہ کچھ بتایا نہیں اس میں. یعنی یوں بھی کیسے لوگ کس طرح کے دھوکے کھا جاتے ہیں اور دھوکے دے بھی دیتے ہیں اس طرح. اور آپ یہ دھوکہ کسی کو آپ نے نہیں دیا، اگر کوئی اس طرح کرتا بھی ہے اپنے آپ کو دیا ہے. ظاہر ہے دنیا کے آپ کسی بھی مفتی صاحب کے پاس چلے جائیں گے اور آپ ان سے جو پوچھیں گے وہ اس کا جواب دیں گے. وہ اس چیز کا جواب تو کوئی نہیں دے سکتے نا کہ آپ کے دل میں کیا چھپا ہوا ہے، آپ سال پہلے جو کر چکے ہیں وہ کیا چھپا کر رکھا ہوا ہے. تو جو ڈاکٹر کو تکلیف بتائیں گے ڈاکٹر اس کے مطابق علاج معالجہ آپ کا کر دیں گے، لیکن یہ نہیں ہوگا کہ آپ جس تکلیف کا ذکر ہی نہ کریں تو ڈاکٹر خامخواہ آپ کو بغیر کسی شواہد کے اس کی بھی ادویات آپ کو دیتے رہیں. تو اس لیے ان معاملات کے اندر یہ خوف خدا رکھنا چاہیے، اور کسی کی باتوں میں یوں نہیں. اولاً تو جب بھی آ جائیں، کبھی کبھی ایسا ہوتا ہے کبھی کبھی ایک طلاق کا ہی معاملہ ہوا بالفرض، اب ایک طلاق ہے تو لوگ بولتے ہیں ہاں ٹھیک ہے ایک ہی ہوا، صحیح ہے، ایک کے بعد رجوع بھی کر سکتے ہیں، عدت گزر گئی تو آپ نکاح بھی دوبارہ کر سکتے ہیں، یہ ساری صورتیں موجود ہیں. لیکن اس کو بھی ریکارڈ میں ہونا چاہیے،
بالکل، یعنی فتویٰ بھی لیں. کئی دفعہ ایسا ہوتا ہے کہ گفتگو میں یہ بات سامنے آتی ہے کہ بھائی اس نے طلاق کا لفظ تو ایک ہی بولا تھا لیکن ساتھ میں الفاظ کنایہ کا کوئی اور لفظ بھی بولا ہوا.
جی ہاں،
اب ان کی نظر میں تو وہ طلاق کا لفظ ہی نہیں ہے،
وہ ایک
فارغ ہو، آزاد ہو، حرام ہو، تو وہ کہتے ہیں نہیں ایک ہی مرتبہ بولا ہے. وہ جب اب تو باقاعدہ یوں پوچھنا پڑتا ہے کہ اچھا یہ تو آپ نے بول دی، اب میں کچھ الفاظ دہرا رہا ہوں، ذرا یہ بتائیے آپ دونوں سن کر کہ آپ دونوں نے کوئی ایسے الفاظ کہے یا سنے ہیں. پھر ہم باقاعدہ وہ الفاظ کہتے ہیں کہ بھائی فارغ ہو تو آپ نے نہیں کہا، فارغ کرتا ہوں، آزاد کرتا ہوں، حرام ہو، فیصلہ دیتا ہوں، کیا یہ الفاظ کہے ہیں؟ تو کئی دفعہ سامنے سے آتا ہاں یہ تو کہے ہیں،
بتائیں، وہ شمار ہی نہیں کر رہے،
وہ اس کو شمار ہی نہیں کر رہے ہوتے. تو یوں اب چونکہ ایک تجربہ ہو گیا کافی عرصے سے کہ بھائی لوگوں کو اس چیز کے حوالے سے اویئرنیس نہیں ہے، پھر اس سے پہلے طلاق دی ہے نہیں، اس سے پہلے طلاق نہیں ہوئی، بھائی ہوئی نہیں، آپ یہ بتائیں آپ نے دیے یا نہیں دیے؟ نہیں، وہ تو انہوں نے سنا ہی نہیں تھا، صرف میں نے ہی کہا تھا، یا اس وقت تو عورت حمل کے اندر تھی. اس طرح کی بھی جو ہے وہ غلط فہمیاں لوگوں میں ہیں. تو اس کے لیے الحمدللہ عزوجل دار الافتاء اہل سنت کی کوشش ہوتی ہے کہ ہم ایسے فتاوی جو لوگوں کی غلط فہمیوں پر مبنی ہیں وہ ہم جو ہے وہ جاری کریں. جیسے طلاق سے متعلق ہی ہمارا ایک تفصیلی فتویٰ ہماری ویب سائٹ پر بھی موجود ہے، طلاق کے بارے میں غلط فہمیاں، وہ آپ ڈاؤن لوڈ بھی کر سکتے ہیں، پڑھ بھی سکتے ہیں. اپنے اہل خانہ کے اندر بھی اسے جو ہے وہ شیئر جو ہے وہ کرنا چاہیے کہ بہرحال یہ وہ مسائل ہیں کہ جو لوگ معلوم نہیں ہوتے، غلط فہمیاں ہیں کہ ان چیزوں سے طلاق نہیں ہوتی، حالانکہ ہو جاتی ہے. نتیجہ یہ ہوتا ہے کہ کئی ایسے افراد طلاقوں کے بعد بھی حرام طریقے سے جو ہے وہ زندگی بسر کر رہے ہوتے ہیں. تو لہٰذا ان چیزوں کو جاننا بے حد ضروری ہے، حرام طریقے سے زندگی نہیں گزارنی. اور ہوتا ہی ہے کئی دفعہ، پھر آتے کب ہیں شفیق صاحب؟ لوگوں کو اس چیز کا بھی دیکھیں احساس کس چیز میں ہوتا ہے کہ بہت عرصہ ہو گیا کاروبار خراب جا رہا ہے، تو اب لگ رہا ہے کہ کچھ جو ہے وہ
غلطی ہوئی ہے،
کوئی غلطی ہوئی ہے، تو اب ہمیں کچھ لگ رہا ہے ایسی کوئی بات ہوئی تھی. تو اب یہ وہ 10 سال بعد، 12 سال کے بعد، ابھی پچھلے دنوں ایک کیس ہے، انہوں نے کہا بھائی لڑائی جھگڑے گھر کے ختم نہیں ہو رہے. تو ہم ایک بابا کے پاس گئے، انہوں نے بولا جو ہے نا تمہاری تو طلاق ہو گئی ہے. تو پھر ہمیں یاد آیا کہ ہاں کچھ ہوا تو تھا، تو چلے پھر مفتی صاحب سے چل کے مسئلے جو ہے وہ پوچھ لیتے ہیں. تو اس لیے ہم آپ سے جو ہے وہ مسئلہ پوچھنے آئے کہ
ورنہ نہیں پوچھتے
وہ زندگی گزار رہے تھے.
وہ بابا بھی شریف ہو گئے جنہوں نے حقیقت بتا دی، ورنہ تو الٹی بتا دیتے ہیں عام طور پہ. چلیں تو اس طرح کے جب بھی بہرحال بتانے کا مقصد یہی ہے کہ اگر ایک تو ہے غلطی، ایک ہے پھر اس غلطی کو چھپانا اور اسی طرح ہی سلسلہ چلتے رہنے دینا، یہ ٹھیک نہیں ہے. جب کبھی کوئی معاملہ تو ہو جائیں تو جو بھی شوہر سن رہے ہیں، بیویاں سن رہی ہیں یا ان کے والدین سن رہے ہیں، وہ پھر یہ نہ سوچا کریں کہ اب یہ کہاں جائے گی، بچے کہاں جائیں گے، یہ کیا ہوگا. دیکھیں جب غلطی ایک ہوگی اور شریعت مطہرہ کے مطابق وہ دو بول یعنی ایجاب و قبول سے جیسے نکاح میں بیوی آ گئی ہے، تو ایسے ہی جو شریعت نے الفاظ رکھے ہوئے ہیں وہ بولنے سے نکاح سے نکل بھی جائے گی، نکاح سے ختم بھی ہو جائے. جب یوں سلسلہ اب ختم ہو گیا تو اب آنکھیں یوں بند نہیں کی جا سکتی کہ بس چلتے رہنے دیں اور جہاں تک ہوا تو اس معاملے کو ہم چھپا لیں. تو ایسے لوگ سخت گناہگار ہوں گے. 3 طلاقیں ایک ساتھ دے دیں، ایک سانس میں دے دیں، ایک ہی مجلس میں دے دیں، ٹیلی فون پر دے دیں، یا بیوی کے سامنے دیں، یا غیر موجودگی میں دیں. یہ ساری باتیں عوامی باتیں ہیں کہ یعنی اس سے نہیں ہوگی، یوں نہیں ہوگی، ایسا نہیں ہے. شوہر نے جب الفاظ بول دیے یا تحریری طور پر اس نے طلاق دے دی، اور اس میں کئی صورتیں آج کل تو جدید ہے، تو واٹس ایپ کے ذریعے بھی ہے، ایس ایم ایس کے ذریعے بھی ہے، تو یہ ساری ایسی چیزیں ہیں کہ جن میں ہمیں بالکل ایک الارم ہے ہمارے لیے. اور پھر ہم نے کہنا کہ یار یہ واقعہ ہوا، جب تک اس کا ہم فتویٰ نہیں دیں ہم آگے سلسلہ نہیں چلائیں گے. تو اس لیے ضرور ان کے لیے رہنمائی حاصل کریں. دارالافتاء اہل سنت میں باقاعدہ یہ کیس اس طرح کے ہوں تو وہ لے کر جائیں، اس میں آپ کوئی جھجھک والی بات نہیں. آپ دینی شرعی مسئلہ پوچھنے جا رہے ہیں تو آپ یہ مسئلہ لے کر جائیں. اور دارالافتاء اہل سنت الحمدللہ شہر کراچی کے اندر 6 دارالافتاء اہل سنت باقاعدہ موجود ہیں، جس کے اندر کھارہ دار کے اندر دارالافتاء اہل سنت ہے، کنز الایمان مسجد بابری چوک گرو مندر یہاں مرکزی دارالافتاء اہل سنت ہے، اقصی مسجد صدر کے اندر دارالافتاء اہل سنت ہے، حبیبیہ مسجد دوراچی یہاں پر بھی دارالافتاء اہل سنت ہے، اسی طرح فیض مدینہ نیو کراچی، رضا مسجد کورنگی، یہ وہ جگہ ہیں کہ جو کراچی کی ہم بات کریں کہ جہاں دارالافتاء اہل سنت باقاعدہ قائم ہے. اگر آپ پنجاب کے شہروں میں جیسے لاہور میں ہے، فیصل آباد میں ہے، سرگودا میں ہے، راولپنڈی، ملتان، گوجرانوالہ، یہ چند شہر ہیں کہ جن کے اندر باقاعدہ دارالافتاء اہل سنت کا قیام ہے، مفتی اکرام باقاعدہ وہاں بیٹھتے ہیں. آپ بغیر کوئی ٹائم لیے، کہ یہ نہیں کہ بعض لوگ سوچتے ہیں کہ پہلے ٹائم نہیں لیا تو اس لیے ملاقات ہوگی نہیں ہوگی، کوئی ایسی بات نہیں. جو ورکنگ ڈیز ہیں اتوار کے علاوہ، تو آپ 10 سے لے کر 4 بجے ان دارالافتاء میں آپ باقاعدہ رابطہ کریں اور آپ جائیں، انشاءاللہ آپ کا مسئلہ سنا جائے گا، اور جو تحریری فتاوی جاتے ہیں وہ آپ کو تحریری طور پر بھی دیے جائیں گے. اللہ پاک ہم سب کو شریعت مطہرہ کے مطابق اپنی زندگیاں بسر کرنے کی توفیق عطا فرمائے. آمین بجاہ نبی جل امین صلی اللہ علیہ وسلم.
ہادیو رہنما ہمارے علماء ہو کبھی درپیش جو کوئی مسئلہ پوچھ لے حاضر ہوں ہم ان کی بارگاہ.